بسم الله الرحمن الرحیم، السلام علیکم۔ مورخ 11 جنوری 2020 کو یہ کتاب اردو لازمی آزمائشی اشاعت 9ویں اور 10ویں جماعت کے لیے سن ٹیکسٹ بک بورڈ الصفا آڈیو لائبریری کی جانب سے ریکارڈ کی جا رہی ہے۔ مزید کتابوں کی ریکارڈنگ حاصل کرنے کے لیے آپ ہمارے اس نمبر پر رابطہ کریں 0321-2138-225 یا ہماری ویب سائٹ وزٹ کریں www.alsufa.org۔ آئیے اس کتاب کا پارٹ نمبر 1 سنتے ہیں۔ اردو لازمی 9ویں اور 10ویں جماعت کے لیے نئے نصاب کے مطابق سن ٹیکسٹ بک بورڈ جامشورو سندھ، ناشر اردو اکیڈمی سندھ، کراچی۔ صفحہ نمبر 2، جملہ حقوق بحق سن ٹیکسٹ بک بورڈ جامشورو محفوظ ہیں۔ تیار کردہ سن ٹیکسٹ بک بورڈ جامشورو سندھ، منظور کردہ محکمہ تعلیم مدارس اور خواندگی ادارہ، نصاب جائزہ اور تحقیق حکومت سندھ، بطور واحد درسی کتاب برائے صوبہ سندھ، مراسلہ نمبر SOENL، کیوریکولم 2014، بتاریخ 6 فروری 2018۔ نگران اعلیٰ آغا سہیل احمد، چیئرمین سندھ ٹیکسٹ بک بورڈ۔ نگران ناہید اختر سومرو۔ مولفین اور مرتبین ڈاکٹر پروفیسر عتیق احمد جیلانی، ڈاکٹر پروفیسر شاہ انجم، ڈاکٹر عابدہ صدیقی، محمد ناظم علی خان ماتلوی، سید مسرت حسین رضوی، نعیمہ منور، ناہید اختر سومرو۔ نظر ثانی کمیٹی پروفیسر محمد یاسین شیخ، پروفیسر ڈاکٹر عتیق احمد جیلانی، محمد ناظم علی خان ماتلوی، ڈاکٹر عابدہ صدیقی، ڈاکٹر شزرا شر، محمد وسیم مغل، شاہدہ زاہدہ بنگش، ناہید اختر سومرو، عمر فاروق گبول۔ مدیر ڈاکٹر شزرا شر۔ پروف ریڈنگ محمد ناظم علی خان ماتلوی، سرور ساجدہ یوسف شیخ۔ کمپوزنگ لے آؤٹ بختیار احمد بھٹو، مطبع اکیڈمک آفس پریس، کراچی۔ صفحہ نمبر 3، قائد اعظم رحمت اللہ علیہ نے فرمایا، پاکستان اپنے نوجوانوں پر فخر کرتا ہے، خصوصاً طلباء پر، جو ہر ضرورت کے وقت پیش پیش رہے ہیں۔ نوجوانوں، تم مستقبل کے معمار ہو، تمہیں نظم و ضبط سے کام لینا ہے اور تعلیم و تربیت حاصل کرنا ہے تاکہ صبر آزما مسائل سے نبٹ سکو۔ مستقبل کی ذمہ داریوں کا بوجھ بھی تمہارے کاندھوں پر ہے، لہٰذا اس کے لیے تیار رہو۔ نوجوانوں، میں تمہیں پاکستان کا معمار سمجھتا ہوں اور دیکھ رہا ہوں کہ تم اپنی باری پر کیا کچھ کر دکھاتے ہو۔ اس طرح رہو کہ کوئی تمہیں گمراہ نہ کر سکے۔ اپنی صفوں میں اتحاد اور مضبوطی پیدا کرو۔ تمہارا اصل کام کیا ہے؟ اپنی ذات سے وفاداری، اپنے والدین سے وفاداری، اپنے ملک سے وفاداری اور اپنی تعلیم پر پوری توجہ۔ 13 اپریل 1948، اسلامیہ کالج، پشاور۔ صفحہ نمبر 4، اظہار تشکر۔ سن ٹیکس بک بورڈ ورثائے مصنفین اور شورائے کرام اور مختلف اداروں کا شکر گزار ہے کہ انہوں نے اس مجموعے میں تباہ کردہ افسانوں، مضامین اور خطوط وغیرہ کی اشاعت کی اجازت مرحمت فرمائی۔ صفحہ نمبر 5، محترم اساتذہ کرام، درسی کتاب برائے جماعت نہم اور دہم تعلیمی نصاب 2006 کے عین مطابق لکھی گئی ہے۔ اس کتاب کا مقصد طلبہ میں دانش اور مہارت پیدا کرنا ہے ताकि उन्हें मुताले की आदत हो और वो अच्छे इंसान और महज़ब शहरी बन सकें। ये दर्सी किताब उर्दू अदब का शानदार नमूना है। इस किताब में तमाम मुसनफीन का तारुफ और हालात ज़िंदगी भी दिए गए हैं, जो सिर्फ तुलबा की मालूमात बढ़ाने के लिए हैं। इनमें से इम्तिहान ना लिया जाए, इसी ख्याल के मद्देनज़र मश्क में से कोई भी सवाल नहीं दिया गया है। तहकीक से मालूम होता है कि तुलबा में सीखने का रुझान मुख्तलिफ तरीक़ों से होता है, लेकिन सिखाने का सबसे ज़्यादा फ़ाल तरीक़ा उन्हें ऐसी सरगर्मियों में मसरूफ़ रखना है जो कि मुतालिका तसव्वुरात को समझने, उनकी सलाहियतों मा इक़दार को फ़रोग़ देने में मौविन साबित हो सकें। चुनाचे हुसूल मकसद के लिए हर सबक में मवाद से मुतालिक सरगर्मियां शामिल की गई हैं। ज़रूरी है कि बच्चे अपनी सलाहियतों और बुनियादी ज़रूरतों जैसे लिखना, पढ़ना, सुनना, बोलना और समझना की मदद से इन सरगर्मियों से महारत हासिल करें। ऐन मुमकिन है कि तुलबा मुतालिका मवाद को बरोए कार लाते हुए किताब में शामिल तसव्वुरात की मज़ीद तफहीम कर सकें। चूँकि तमाम बच्चे कलीदी तसव्वुरात और ख्यालात यक बार नहीं समझ सकते, लिहाजा उन्हें मश्क की ज़रूरत होती है। इसीलिए हर सबक के इख्तिताम पर मौजूई और मारूजी मश्कें रखी गई हैं। ये मश्कें बच्चों की फहमी सलाहियतों का लिहाज रखते हुए बिलखसूस तैयार की गई हैं, ताकि वो कलीदी तसव्वुरात और हुनर में मज़ीद निखार ला सकें। सफ़ा नंबर 6। तदरीसी अमल शुरू करने से कबल आप असातज़ा इस किताब के मतन और अंदरूनी सफ़हात के ज़ेरी हाशिये पर मौजूद हिदायत बग़ौर पढ़ लें। बहैसियत उस्ताद यकीनन आपके पास अपने बहुत से ख्यालात, मुशाहिदात, तजुर्बात और मालूमात होंगी, और लाजमन आप अपने तुलबा और इनके माहौल से ज़्यादा आगाह होंगे। इसलिए दौरान तदरीस आप अपने तनाजुर में दीगर मुतालिका मिसालें भी शामिल कर लीजिए। किताब के आखिर में तमाम असबाक की फरहंग दी गई है जो ऐन मतन के मुताबिक है। एक लफ्ज़ के कई मानी हैं, मगर इस किताब में वही मानी दी गए हैं जो सबक को समझने में मदद कर सकें। ज़रूरत इस अमर की है कि तदरीस के हर पहलू पर मुकम्मल तवज्जो दें, तुलबा किताब में मौजूद सरगर्मियों को अंजाम दें, जबकि आप क्लास में उनके काम का जायज़ा लीजिए और भरपूर हौसला अफजाई कीजिए। अमली सरगर्मियाँ न सिर्फ मालूमात हासिल करने बल्कि महारत मक़दार में मौवन साबित होंगी और उनकी लिसानी महारतों को मुस्तहकम करने में भी काम आएंगी। उम्मीद करते हैं कि तुलबा उन आपकी तदरीसी काविशों और इस किताब से भरपूर फ़ायदा हासिल कर सकें। मौलफीन व मुर्तद। सफ़ा नंबर 7। फहरिस्त मज़ामीन और मुसन्निफीन। नंबर 1, इख़लाक़ नबवी सल्लल्लाहु अलैहि वसल्लम। मुसन्निफ़ हैं शिबली नुमानी। सफ़ा नंबर 10। नंबर 2, उम्मीद की खुशी। मुसन्निफ़ सर सैयद अहमद ख़ान। सफ़ा नंबर 19। नंबर 3, कौमी हमदर्दी। मुसन्निफ़ हैं मौलाना अल्ताफ़ हुसैन हाली। सफ़ा नंबर 24। नंबर 4, रिश्ता नाता। मुसन्निफ़ मौलाना मोहम्मद हुसैन आज़ाद। सफ़ा नंबर 31। नंबर 5, नज़रिया पाकिस्तान। मुसन्निफ़ डॉक्टर ग़ुलाम मुस्तफ़ा ख़ान। सफ़ा नंबर 40। अफसानवी अदब। असगरी ने लड़कियों का मकतब बिठाया। मुसन्निफ़ हैं डिप्टी नज़ीर अहमद दहलवी। सफ़ा नंबर 50। नंबर 7, बूढ़ी काकी। मुसन्निफ़ मुंशी प्रेमचंद। सफ़ा नंबर 58। नंबर 8, सियाना बादशाह। मुसन्निफ़ हैं डॉक्टर नबी बख्श खान बलोच। सफ़ा नंबर 68। ड्रामा मुकालमा। नंबर 9, शहीद। मुसन्निफ़ हैं मिर्ज़ा अदीब। सफ़ा नंबर 74। खाका आप बीती। सबक नंबर 10, नामदेव माली। मुसन्निफ़ مولوی عبد الحق، صفحہ نمبر 84. سبق نمبر 11، ڈسٹرکٹ بورڈ کی ڈسپنسری، مصنف ہیں قدرت اللہ شہاب، صفحہ نمبر 91. طنز و مزاح، مصنف ہیں مرزا فرحت اللہ بیگ، صفحہ نمبر 99. سفر نامہ، سبق نمبر 13، کچھ ورق تاریخ سے، مصنف حکیم محمد سعید، صفحہ نمبر 105. صفحہ نمبر 8، مکاتیب، سبق نمبر 14، بنام گوہر پال تفتہ، شاعر ہیں غالب، صفحہ نمبر 112. سبق نمبر 15، بنام میر مہدی مجروح، مصنف ہیں غالب، صفحہ نمبر 113. حصہ نظم، صفحہ نمبر 118. ہم مولانا محمد اسماعیل میٹھی، اس کے شاعر ہیں. نعت، شاعر ہیں امیر مینائی، صفحہ نمبر 123. برسات کا تماشا، شاعر ہیں نذیر اکبر آبادی، صفحہ نمبر 128. دنیا اسلام، شاعر ہیں علامہ محمد اقبال، صفحہ نمبر 133. سر راہ شہادت، شاعر ہیں ابو الاثر حفیظ جالندھری، صفحہ نمبر 138. گرمی کی شدت، شاعر ہیں میر انیس، 143. جیوے جیوے پاکستان، شاعر ہیں جمیل الدین علی، صفحہ نمبر 148. کرکٹ اور مشاعرہ، شاعر ہیں دلاور نگار، صفحہ نمبر 152. غزلیات، فقیرانہ آئے صدا کر چلے، شاعر ہیں میر تقی میر، صفحہ نمبر 157. دہن پر ہیں ان کے گما کیسے کیسے، شاعر ہیں خواجہ حیدر علی آتش، 161. ہر ایک بات پہ کہتے ہو تم کہ تو کیا ہے، شاعر ہیں مرزا غالب، صفحہ نمبر 165. لگتا نہیں ہے جی میرا اجڑے دیار میں، شاعر ہیں بہادر شاہ ظفر، 169. دعا میں ذکر کیوں ہو مدعا کا، شاعر ہیں حسرت موہانی، 174. جب تک انسان پاک طینت ہی نہیں، شاعر ہیں جگر مراد آبادی، 179. ہونٹوں پہ کبھی ان کے میرا نام ہی آئے، ادا جعفری، شاعر ہیں صفحہ نمبر 183. فرہنگ، 187. صفحہ نمبر 9، بسم اللہ الرحمن الرحیم. مولانا شبلی نعمانی، ولادت 1857، وفات 1914. محمد شبلی نام اور شمس العلماء خطاب تھا. نعمانی امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ نعمان بن ثابت سے عقیدت کی وجہ سے خود اضافہ کیا. والد کا نام شیخ حبیب اللہ تھا. اعظم گڑھ ہندوستان میں پیدا ہوئے. ابتدائی تعلیم اعظم گڑھ کے مدرسے سے حاصل کی. آپ کی لیاقت کی وجہ سے سر سید نے علی گڑھ کالج میں عربی کا استاد مقرر کیا. یہیں آپ کی تصنیفی زندگی کا آغاز ہوا. آپ نے مصر، ترکی، روم اور شام کے سفر کیے اور وہاں کے کتاب خانوں سے مواد حاصل کیا. ترکی کے سلطان نے آپ کو تمغائے مجیدی عطا کیا. مولانا شبلی شاعر، ادیب، فلسفی، قانون دان، ماہر تعلیم، عالم دین اور مورخ تھے۔ آپ کی تصانیف میں المامون، سیرت النعمان، الفاروق، الغزالی، سوانح مولانا روم، مقالات شبلی اور سیرت النبی صلی اللہ علیہ وآلہ وسلم جیسی بلند پایا کتابیں شامل۔ صفحہ نمبر 10، اخلاق نبوی صلی اللہ علیہ وآلہ وسلم۔ حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالی عنہا، جو نبوت سے پہلے اور نبوت کے بعد 25 برس تک آپ صلی اللہ علیہ وآلہ وسلم کی خدمت زوجیت میں رہی تھی، زمانہ آغاز وحی میں آپ صلی اللہ علیہ وآلہ وسلم کو ان الفاظ میں تسلی دیتی تھی، خدا کی قسم، خدا آپ کو کبھی غمگین نہ کرے گا۔ آپ صلی اللہ علیہ وآلہ وسلم صلہ رحمی کرتے ہیں، مقروضوں کا بار اٹھاتے ہیں، غریبوں کی اعانت کرتے ہیں، مہمانوں کی ضیافت کرتے ہیں، حق کی حمایت کرتے ہیں، مصیبتوں میں لوگوں کے کام آتے ہیں۔ امہات المومنین میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے بڑھ کر کسی نے آپ صلی اللہ علیہ وآلہ وسلم کے اوصاف تفصیل سے بیان نہیں کیے ہیں۔ فرماتی ہیں، آ حضرت صلی اللہ علیہ وآلہ وسلم کی عادت کسی کو برا بھلا کہنے کی نہ تھی، برائی کے بدلے میں برائی نہیں کرتے تھے بلکہ درگزر کرتے تھے اور معاف فرما دیتے تھے۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے کبھی کسی سے اپنے ذاتی معاملے میں انتقام نہیں لیا۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے کبھی کسی غلام، لونڈی، عورت، جانور کو اپنے ہاتھ سے نہیں مارا۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے کسی کی درخواست رد نہیں فرمائی۔ آپ صلی اللہ علیہ وآلہ وسلم جب گھر کے اندر تشریف لاتے تو نہایت خندہ، ہنستے اور مسکراتے ہوئے، دوستوں میں پاؤں پھیلا کر نہیں بیٹھتے تھے، باتیں ٹھہر ٹھہر کر اس طرح فرماتے تھے کہ کوئی یاد رکھنا چاہے تو رکھ لے۔ حضرت علی رضی اللہ تعالیٰ عنہ، جو آ حضرت صلی اللہ علیہ وآلہ وسلم کے تربیت یافتہ تھے اور آغاز نبوت سے آخر تک کم از کم 23 برس آپ صلی اللہ علیہ وآلہ وسلم کی خدمت اقدس میں رہے تھے، ایک دفعہ حضرت امام حسین رضی اللہ تعالیٰ عنہ نے ان سے آپ صلی اللہ علیہ وآلہ وسلم کے اخلاق و عادات کی نسبت سوال کیا۔ فرمایا، آپ خندہ جمی، نرم خو، مہربان طبع تھے، سخت مزاج اور تنگ دل نہ تھے، کوئی برا کلمہ منہ سے کبھی نہیں نکالتے تھے، عیب جو اور تنگ گیر نہ تھے۔ اپنے نفس سے تین چیزیں آپ صلی اللہ علیہ وآلہ وسلم نے بالکل دور کر دی تھیں، بحث و مباحثہ، ضرورت سے زیادہ بات کرنا، اور جو بات مطلب کی نہ ہو اس میں نہ پڑنا۔ دوسروں کے متعلق بھی تین باتوں سے پرہیز کرتے تھے، کسی کو برا نہیں کہتے تھے، کسی کی عیب گیری نہیں کرتے تھے، کسی کے اندرونی حالات کی ٹوہ میں نہیں رہتے تھے۔ وہی باتیں کرتے تھے جن سے کوئی مفید نتیجہ نکل سکتا تھا۔ کوئی دوسرا بات کرتا تو جب تک وہ بات ختم نہ کر لیتا چپ سنا کرتے۔ دوسروں کے منہ سے اپنی تعریف سننا پسند نہیں کرتے تھے۔ نہایت فیاض، نہایت راست گو، نہایت نرم طبع اور نہایت خوش صحبت تھے۔ اگر کوئی دفعتاً آپ صلی اللہ علیہ وآلہ وسلم کو دیکھتا تو مرعوب ہو جاتا، لیکن جیسے جیسے آشنا ہوتا جاتا آپ صلی اللہ علیہ وآلہ وسلم سے محبت کرنے لگتا۔ ہند بن ابی حالہ رضی اللہ تعالیٰ عنہ، جو گویا آ حضرت صلی اللہ علیہ وآلہ وسلم کے آغوش پروردہ تھے، وہ بیان کرتے ہیں کہ آپ صلی اللہ علیہ وآلہ وسلم نرم خو تھے، سخت مزاج نہ تھے، کسی کی توہین روانہ رکھتے تھے، چھوٹی چھوٹی باتوں پر اظہار تشکر فرماتے تھے، کھانا جس قسم کا سامنے آتا تناول فرماتے اور اس کو برا بھلا نہ کہتے۔ صفحہ نمبر 12، جریر بن عبداللہ رضی اللہ تعالیٰ عنہ ایک صحابی ہیں جن کو دیکھ کر آپ صلی اللہ علیہ وآلہ وسلم محبت سے مسکرا دیا کرتے تھے۔ ان کا یہ بیان ہے کہ کبھی ایسا نہ ہوا کہ میں خدمت اقدس میں حاضر ہوا ہوں اور آپ صلی اللہ علیہ وآلہ وسلم نے مسکرا کر نہ دیا ہو۔ آپ صلی اللہ علیہ وآلہ وسلم کا چہرہ ہنستا تھا، وقار و متانت سے گفتگو فرماتے تھے، کسی کی خاطر شکنی نہیں کرتے تھے۔ معمول یہ تھا کہ کسی سے ملنے کے وقت ہمیشہ پہلے خود سلام و مصافحہ کرتے۔ کوئی شخص جھک کر آپ صلی اللہ علیہ وآلہ وسلم کے کان میں کچھ بات کرتا تو اس وقت تک اس کی طرف سے رخ نہ پھیرتے جب تک وہ خود منہ نہ ہٹا لے۔ مصافحے میں بھی یہی معمول تھا، یعنی کسی سے ہاتھ ملاتے तो जब तक वो खुद हाथ ना छोड़ दे, उसका हाथ ना छोड़ दे। मजलिस में बैठते तो आप सल्लल्लाहु अलैहि वसल्लम के जानू हम नशीनों से आगे निकले हुए ना होते। एक दफ़ा आप सल्लल्लाहु अलैहि वसल्लम साद बिन अबादा रज़ी अल्लाह ताला अन्हु से मिलने गए। वापस आने लगे तो उन्होंने अपने साहबजादे कैस रज़ी अल्लाह ताला अन्हु को साथ कर दिया कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के हम रकाब जाएं। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने कैस रज़ी अल्लाह ताला अन्हु से कहा, तुम भी मेरे ऊँट पर सवार हो लो। उन्होंने बेअदबी के लिहाज से तामुल किया। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि या सवार हो लो या घर वापस जाओ। वो वापस चले आए। एक दफ़ा नजाशी के हाँ से एक सिफारत आई। आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको अपने हाँ मेहमान रखा और ख़ुद बा नफ्स नफीस मेहमानदारी के तमाम काम अंजाम दिए। साहबा रज़ी अल्लाह अन्हुम ने अर्ज़ किया कि हम ये खिदमत अंजाम देंगे। इरशाद हुआ कि इन लोगों ने मेरे दोस्तों की खिदमत गुजारी की है, इसलिए मैं खुद उनकी खिदमत गुजारी करना चाहता हूँ। उत्बान बिन मालिक रज़ी अल्लाह अन्हु जो असहाब बदर में थे, उनकी बिनाई में फ़र्क आ गया था। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आकर दरख्वास्त की कि मैं अपने मोहल्ले की मस्जिद में नमाज पढ़ाता हूँ, लेकिन जब बारिश हो जाती है तो मस्जिद तक जाना मुश्किल हो जाता है, इसलिए अगर आप सल्लल्लाहु अलैहि वसल्लम मेरे घर में तशरीफ़ लाकर नमाज पढ़ लेते तो मैं इसी जगह को सजदागाह बना लेता। दूसरे दिन सुबह के वक्त आप सल्लल्लाहु अलैहि वसल्लम हज़रत अबू बकर रज़ी अल्लाह ताला अन्हु को साथ लेकर उनके घर गए और दरवाजे पर ठहर कर इज़्ज़त मांगा। अंदर से जवाब आया तो घर में तशरीफ़ ले गए और दरिया फरमाया कि कहाँ नमाज पढ़ूँ, जगह बता दी। आप सल्लल्लाहु अलैहि वसल्लम ने तकबीर कहकर दो रकात नमाज अदा की। अबू शुएब रज़ी अल्लाह ताला अन्हु एक अंसारी थे। उनका ग़ुलाम बाजार में गोश्त की दुकान रखता था। एक दिन वो खिदमत अक़दस में आए। आप सल्लल्लाहु अलैहि वसल्लम सहाबा रज़ी अल्लाह अन्हुम के हल्के में तशरीफ़ फरमा थे और चेहरे से भूख का असर पैदा था। अबू शुएब रज़ी अल्लाह ताला अन्हु ने जाकर ग़ुलाम से कहा कि पांच आदमियों का खाना तैयार करो। खाना तैयार हो चुका तो आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम से दरख्वास्त की कि सहाबा रज़ी अल्लाह ताला अन्हुम के साथ कदम रंजा फरमाएं। कुल पांच आदमी थे, राह में एक और शख्स साथ हो लिया। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने अबू शुएब रज़ी अल्लाह ताला अन्हु से कहा, ये शख्स बेकहे साथ हो लिया है, तुम इजाज़त दो तो ये भी साथ आए वरना रुख्सत कर दिया जाए। उन्होंने कहा, आप सल्लल्लाहु अलैहि वसल्लम उनको भी साथ लाएं। किसी शख्स की कोई बात नापसंद आती तो अक्सर उसी के सामने उसका तस्करा ना फरमाते। सफ़ा नंबर 14। एक दफ़ा एक साहब अरब के दस्तूर के मुताबिक ज़ाफ़रान लगाकर खिदमत में हाजिर हुए। आप सल्लल्लाहु अलैहि वसल्लम ने कुछ ना फरमाया। जब वो उठकर चले गए तो लोगों से कहा कि उनसे कह देना कि ये रंग धो डालें। एक दफ़ा एक शख्स ने बाज़ियाबी की इजाज़त चाही। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अच्छा आने दो। वो अपने कबीले का अच्छा आदमी नहीं था, लेकिन जब वो खिदमत में मुबारक में हाजिर हुआ तो नहायत नरमी के साथ उससे गुफ्तगू फरमाई। हज़रत आयशा रज़ी अल्लाह अन्हा को इस पर ताज्जुब हुआ और आप सल्लल्लाहु अलैहि वसल्लम से दरियाफ़ फरमाया कि आप सल्लल्लाहु अलैहि वसल्लम तो उसको अच्छा नहीं समझते थे। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, खुदा के नज़दीक सबसे बुरा वो शख्स है जिसकी बदज़बानी की वजह से लोग इससे मिलना जुलना छोड़ दें। सलाम में पेश दस्ती फरमाते। जब चलते तो मर्द औरतें बच्चे जो सामने आते उनको सलाम करते। एक दफ़ा आप सल्लल्लाहु अलैहि वसल्लम रास्ते से गुजर रहे थे। एक मुकाम पर मुसलमान और मुनाफिक और काफिर यकजा बैठे मिले। आप सल्लल्लाहु अलैहि वसल्लम ने सबको सलाम किया। माफूज़ सीरतुन्नबी सल्लल्लाहु अलैहि वसल्लम जिल्द 2 सफ़ा नंबर 15। सवाल नंबर 1, दर्ज़ेल सवालात के जवाब दीजिए। किताब का पार्ट नंबर 1 यहाँ ख़त्म होता है। किताब का बकिया हिस्सा किताब के पार्ट नंबर 2 में सुनते हैं।